यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिन असार 28 गते शुक्रबार बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई नेकपा माओवादी केन्द्रको निर्देशन। असार 28 गते प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई नेकपा एमालेको व्हिप। बाढ़ी पहिरो लगायतका विपदमा परि मानवीय र भौतिक क्षति भएको घटनाप्रति नेपाली कंग्रेसद्वारा दुःख व्यक्त। चालू आर्थिक वर्षको जेठ मशान्तसम्ममा मुलुकको आर्थिक तथा वित्तीय सूचक सकारात्मक रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्क। र इजरायली सेनाले गाजाको दक्षिणी क्षेत्रको एउटा विद्यालयमा गरेको आक्रमणमा परि कम्तीमा 29 जनाको मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि।
गेम खेल्दा नि टेन्सन नजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने दिन आफ्ना सांसदहरूलाई अनिवार्य बैठकमा उपस्थित हुन निर्देशन दिएको छ। माओवादी केन्द्र संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले पर्सि असार 28 गते शुक्रबार अर्थात प्रधानमन्त्रीले विश्वासको मत लिने दिनको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन व्हिप जारी गर्ने निर्णय गरेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो। बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल तथा स्वतन्त्र सांसदहरूसँग संवाद गर्ने समेत निर्णय गरेको छ। यस्तै बैठकले देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुबानबाट प्रभावितहरूको उद्धार राहत र पुनस्थापनाका लागि सक्रिय रहन पनि सांसदहरूलाई निर्देशन दिएको माओवादी केन्द्रका मुख्य सचेतक पाण्डेले जानकारी दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान गतिशील कुरा भएकाले समयानुकूल संशोधन गर्नुपर्ने बताउनु भएको छ। ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आज बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले विकास निर्माण र जनताका आवश्यकतालाई केन्द्रमा राख्दै भ्रष्टाचार रोक्न एमाले कंग्रेस मिलेर सरकार बनाउन लागेको बताउनुभयो। बैठकमा अध्यक्ष ओलीले संघीयतालाई सफल बनाउने दिशामा जानुपर्ने भन्दै एमाले र कंग्रेस मिल्दा प्रदेश र संघमा स्थिरता हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले एमाले र कंग्रेस मिल्दा संविधान अराजकता अन्यल र अस्थिरतातिर जाने भयो भनेर भ्रम फैलाइएको र निजी तथा दलगत स्वार्थका लागि महिना महिनामा सरकार फेर्ने जस्ता अस्थिर गतिविधि भएकाले मुलुकलाई स्थिरतातिर लैजान एमाले र कंग्रेस मिलेको बताउनुभयो। बैठकमा अध्यक्ष ओलीले संघीयतालाई सफल बनाउन आवश्यकता अनुसार संविधान संशोधन गर्ने भनिए पनि कसैको नेतृत्वमा आयोग नै बनाउने सहमति कंग्रेससँग भइ नसकेको प्रश्न पार्नुभयो। बैठकमा समसामयिक परिस्थितिका बारेमा छलफल हुनुका साथै नयाँ सरकार गठन, गत वर्षको कामको समीक्षा र यस वर्षको कार्ययोजनाको बारेमा छलफल भएको एमाले जनाएको छ। यसै गरी नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टीका सम्पूर्ण प्रतिनिधि सभा सदस्यलाई यही असार 28 गतेको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न व्हिप जारी गरेको छ। एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले आज व्हिप जारी गर्नुभएको हो। नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकार दिने उद्देश्यले संसदका दुई ठूला दल कंग्रेस र एमाले एकै ठाउँमा उभिएको बताउनु भएको छ। झापामा आज आयोजित कार्यक्रममा महामन्त्री शर्माले पटक पटक हुने सरकार परिवर्तनले मुलुकमा अस्थिरता सृजना गरेकाले त्यसलाई रोक्न दुई दल एकमत भएको बताउनुभयो। महामन्त्री शर्माले दुवै दलको सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारको नेतृत्व गर्ने स्पष्ट पार्नुभयो। स्थानीय क्षेत्रको विकास निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय जरूरी रहेको उल्लेख गर्नुहुँदै महामन्त्री शर्माले फरक आस्था र विचारबाट निर्वाचन जितेर आए पनि साझा प्रतिनिधि बनेर जनताको काम गर्न लाग्नुपर्नेमा जोड़ दिनुभयो। महामन्त्री शर्माले आज झापाको बुद्ध शान्ति गाउँपालिका स्थित टिमाई खोलामा 5,98,81,000 रूपियाँको लागतमा बन्न लागेको झोलुङ्गे पुलको शिलान्यास गर्नुभयो। सांसदहरूले काठमाण्ड उपत्यकामा खानेपानीको समस्या समाधानका लागि गम्भीर बन्न र प्रभावकारी योजना ल्याउन सम्बद्ध निकायलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा सांसदहरूले मेलम्ची खानेपानीमा बाढ़ीका कारण देखिएका समस्या समाधानका लागि प्रभावकारी योजना आउनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले काठमाण्डौ उपत्यका आसपासका खानेपानीका स्रोतहरूको प्रयोग र त्यसमा देखिएको समस्या समाधानका लागि सम्बन्धित मन्त्रीसँग छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो। छलफलमा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले खानेपानीको मुहान रहेको शिवपुरी र नागार्जुन राष्ट्रिय निकुञ्जबाट थप पानी ल्याउनका लागि ऐन र नियममा सुधार हुन आवश्यक रहेको बताउनुभयो। उहाँले मेलम्चीको खानेपानी नियमित रूपमा 18 करोड़ लिटर आपूर्तिका लागि बाढ़ीले क्षति पुर्याएको हेडबक्स सार्नुपर्ने भएकाले त्यसका लागि अध्ययन भइरहेको जानकारी दिनुभयो। वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर गोविन्द प्रसाद शर्माले काठमाण्ड उपत्यका खानेपानी लिमिटेड र निकुञ्जबीच भएको सहमति बमोजिम रकम निकुञ्जलाई नतिरेका कारण समस्या देखिएको र समस्या समाधानका लागि छलफल अगाडि बढ़ाएको बताउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले दलित वडा सदस्यको स्थानमा दलित नभएको खण्डमा अन्य समावेशी क्लस्टरका व्यक्ति राखिनु आपत्तिजनक भएको बताउनु भएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले छुवाछुत जस्तो विभेद हटाउन आम सोचाइमै परिवर्तन आउनुपर्ने, दलित समुदायका बालबालिकालाई उच्च शिक्षासम्म निशुल्क पढ़ने व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा राष्ट्रिय दलित आयोगले दलितको थर सूचीकरण गर्न सरकारले ढिलाइ गर्दा दलित समुदाय मर्कामा परेको बताएको छ। एक वर्षदेखि आयोगले थर सूचीकरण गराउन सरकार समक्ष सिफारिश गर्दै आए पनि अहिलेसम्म कुनै सुनवाई नभएको गुनासो गर्नुभयो। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलितको थर राजपत्रमा प्रकाशन गराउन समितिले सरकारलाई निर्देशन दिन आग्रह गर्नुभयो। समिति सभापति किरण कुमार शाहले दलित समुदायमाथि हुने कुनै पनि किसिमको विभेद अन्त्य गर्ने कार्यको शुरूआत व्यक्ति स्वयंबाट थालनी गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा अंगदान र प्रत्यारोपण सम्बन्धी विद्यमान अवस्था, समस्या तथा चुनौती र भावी कार्यदिशा सम्बन्धी छलफल भएको छ। बैठकमा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले अंग प्रत्यारोपण, अंगदान जस्तो विषयमा राष्ट्रिय स्तरबाटै यस्ता सेवा प्रदान गर्ने अस्पताललाई आवश्यक सहयोग नपुगेको बताउनुभयो। बैठकमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठले राज्य स्तरबाट केन्द्रलाई सहयोग हुन नसकेको भन्दै अहिलेसम्म केन्द्रको आफ्नो भवन र जग्गा समेत नरहेको बताउनुभयो। हाल भक्तपुर इटा टायल कारखानाको जग्गा सरकारको मातहतमा रहेको र सो जग्गा केन्द्रले लीजमा लिन प्रयासरत रहेको भन्नुहुँदै निर्देशक डाक्टर श्रेष्ठले उक्त जग्गा सरकारले केन्द्रलाई उपलब्ध गराएमा 300 शैयाको सुविधा सम्पन्न अस्पताल बनाउन आफूहरू सक्षम रहेको जानकारी गराउनुभयो। यस्तै बैठकमा सांसदहरूको जिज्ञासामा केन्द्रका निर्देशक डाक्टर श्रेष्ठले हाल 3 जिल्ला बाहेक देशका सबै जिल्लामा डायलसिस सेवा उपलब्ध रहेको जानकारी दिनुभयो। नेपाली कंग्रेसले मुलुकभर आएको बाढ़ी पहिरो लगायतका प्राकृतिक विपदमा परि मानवीय क्षति तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। कंग्रेसले आज विज्ञप्ति मार्फत उत्पन्न परिस्थितिले नागरिकको जनजीवन कष्टकर भएको उल्लेख गर्दै सम्पूर्ण पीड़ितको संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ। कंग्रेसले प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय तथा भौतिक क्षति रोक्न तीनवटै तहका सरकारसँग आग्रह गरेको छ। अविरल वर्षाका कारण आएको बाढ़ी पहिरो लगायतका विपदका घटनामा परेर देशभर हालसम्म 83 जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ 28 गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरोमा परेर 33 पुरूष 25 महिला र 25 बालबालिकाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ 28 आज बिहानसम्म बाढ़ी पहिरोमा परेर 106 जना घाइते भएका छन्। हालसम्म दुई पुरूष र तीन महिला सहित 5 जना बेपत्ता भएको उहाँले जानकारी दिनुभयो। घाइते हुनेमा 51 पुरूष 36 महिला र 19 बालबालिका छन्। हालसम्म बाढ़ी पहिरोका कारण 384 पशु चौपायाको क्षति भएको छ। यस्तै 139 घर र 54 गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो। वर्षा र पहिरोका कारण 858 परिवार विस्थापित भएका छन्। बाढ़ी पहिरोमा परेकाको उद्धारका लागि हालसम्म 5428 प्रहरी परिचालन गरिएको छ। युवाहरू वैदेशिक रोजगारीमा गएपछि मध्य प्रदेशमा रोपाईका लागि कृषि मजदूरको अभाव हुन थालेको छ। यसपटक समयमा वर्षा भएको र ट्र्याक्टरको प्रयोग गरेर खेत खनजोत गरे पनि बिउ उखेल्ने र रोपाई गर्ने मजदूर नपाउँदा किसानहरू समस्यामा परेका हुन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
मध्य प्रदेशका जिल्लाहरूमा यसपटक समयमा वर्षा भए पनि कृषि मजदूर नपाउँदा किसानहरू निकै समस्यामा परेका छन्। ट्र्याक्टरको प्रयोग गरेर खेत जोत्ने काम भए पनि धानको रोपाई गर्ने मजदूर नपाउँदा निकै समस्या भएको अगुवा किसानहरूले बताउनु भएको छ। धानको रोपाईका लागि खेत जोत्ने काम ट्र्याक्टरले गरे पनि बिउ उखेल्ने र रोप्ने मान्छेको निकै अभाव भएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर 13 अगुवा किसान योगेन्द्र रायले बताउनु
धेरै अभाव छ। यहाँ खेती गर्नलाई एकदम अप्ठ्यारो छ, एकदम अभाव छ। यहाँको जति चाहिँ लेबरमा काम गर्ने मान्छे चाहिँ विदेश पलायन भयो, लेबरको अभाव, बल खादको अभाव।
जनकपुरधाम उपमहानगरपालिकाको धट्टा टोल बस्ने अगुवा किसान नारायण राउतले युवाहरू विदेश गएकाले मजदूरको अभाव रहेको बताउनु भयो। कृषि मजदूर नपाएका कारणले खेतको जोताई भए पनि रोपाईमा समस्या भएको बताउँदै राउत
बिच्ने उखार्ने मान्छे पाउँदैन, त्यसैले खेतीमा धेरै अप्ठ्यारो सबै मान्छे चाहिँ छ कि विदेश चाहिँ यो घरका परिवारहरू छन्, बुढा बुढी छन्, त्यो पनि काम गर्दैन। खेतीमा त असाध्य अपराध भइरहेछन्।
ट्र्याक्टरको प्रयोगले खनजोत गरे पनि मजदूर नभएकाले खेतीमा समस्या भएको अगुवा किसान एवं महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलीप कुमार पाण्डेको रहेको छ।
सबै खेतमा पानी छ, मान्छे अभावको कारण खेती भइरहेको छ, स्पिडमा गति समातिरहेको छैन रोपाई।
वैदेशिक रोजगारीका कारणले गाउँ गाउँमा काम गर्ने व्यक्तिको अभाव हुनुका साथै भएका व्यक्ति ले काम गर्न नचाहेका कारणले निकै समस्या भएको अगुवा किसानहरूले बताउनु भएको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुरधाम।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले बुधबार गाजाको दक्षिणी खान युनिस क्षेत्र नजिकैको विद्यालयमा भएको आक्रमणमा कम्तीमा 29 जनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। विद्यालय भवनमा विगत 4 दिनमा यो चौथो आक्रमण हो। इजरायलले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा 10,000 मानिसहरूलाई खाली गर्ने आदेश जारी गरेपछि गाजा शहर र दक्षिणी गाजामा हवाई तथा स्थल आक्रमणहरू बढ़ाएको छ। अक्टोबर 7 हमासको आक्रमणपछि जारी युद्ध विरामबारे इजरायली अधिकारीले बुधबार कतारमा वार्ता शुरू गरेपछि सैन्य आक्रमण बढ़ेको हो। हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको तथ्याङ्क अनुसार इजरायली सैन्य आक्रमणले गाजामा कम्तीमा 38,243 जनाको ज्यान लिएको र अधिकांश नागरिकहरू रहेको जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी आक्रमण विरूद्ध युक्रेनको रक्षा गर्न नेटोको समर्थन गर्ने बताउनु भएको छ। राष्ट्रपति बाइडेनले मंगलबार वाशिङटन डीसीमा आयोजित 3 दिने नेटो शिखर सम्मेलनको उद्घाटनलाई सम्बोधन गर्दै रूसले युक्रेनको लोकतन्त्र र भौगोलिक अस्तित्वलाई मेटाउन खोजेको बताउनुभयो। उहाँले संयुक्त राज्य अमेरिका, जर्मनी, नेदरल्याण्ड्स, रोमानिया र इटलीले युक्रेनलाई अतिरिक्त रणनीतिक हवाई रक्षा प्रणालीका उपकरणहरू प्रदान गर्ने बताउनुभयो। बीच नेटो शिखर सम्मेलनको उद्घाटन समारोहमा अमेरिकी राष्ट्रपति बाइडेनले नेटोका महासचिव स्टोल्टेनबर्गलाई संयुक्त राज्य अमेरिकाको उच्च नागरिक सम्मान प्रेसिडेन्सियल मेडल अफ फ्रीडमबाट सम्मान गर्नुभएको छ। आर्थिक समाचार बालिका माध्यमबाट।
नेपालमा मासिक 1 अर्ब 20 अर्ब रूपियाँले रेमिट्यान्स भित्रिएको पाइएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार 11 महिनामा 13 अर्ब 27 खर्ब 51 करोड़ रूपियाँ रेमिट्यान्स आएको हो। प्रतिवेदन अनुसार हरेक महिना 1 खर्ब 20 अर्ब 68 करोड़ रूपियाँ बराबर रेमिट्यान्स भित्रिएको तथ्याङ्कबाट देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष विप्रेषण आप्रवाह 19.3% बढ़ेको हो। अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह 22.7% बढ़ेको थियो। यस अवधिमा श्रम स्वीकृति लिइनेको संख्या पनि घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष संस्थागततर्फ 4,22,936 जनाले श्रम स्वीकृति लिएका छन्। गत वर्ष 4,59,415 जनाले श्रम स्वीकृति लिएका थिए भने यस वर्ष व्यक्तिगत श्रम स्वीकृति लिइनेको संख्या 2,62,705 रहेको छ। गत वर्ष यो संख्या 2,60,262 रहेको थियो। यस वर्ष व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या अघिल्लो वर्ष भन्दा केही माथि देखिएको छ। सल्यानका किसानले टमाटर यो वर्षकै उच्च मूल्यमा बिक्री गरेका छन्। टमाटरले उचित मूल्य पाएपछि कृषक उत्साहित भएका छन्। केही दिन यता टमाटर थोकमा 95 देखि 100 रूपियाँसम्ममा बिक्री हुँदै आइरहेको छ। बुधबार लागेको कृषि हाट बजारमा कृषकले थोकमा 95 देखि 100 रूपियाँसम्मले टमाटर बिक्री गरेको कृषि उपज बजार केन्द्र कपुरकोटका अध्यक्ष तिलक शर्माले बताउनुभयो। अविरल वर्षा, तराई जलमग्न हुनु र व्यापारिक प्रतिस्पर्धा हुँदा कृषकले कृषिजन्य वस्तुको राम्रो मूल्य पाएको उहाँको भनाई छ। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 23.25 अङ्कले बढ़ेको छ। बुधबार नेप्से परिसूचक 1.08% बढ़ेर 2,175.40 बिन्दुमा कायम भएको हो। बुधबार 322 कम्पनीको 1,52,96,739 किता सियर 72,714 पटक खरिद बिक्री हुँदा 5,74,40,83,000 बराबरको कारोबार भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो बालिका माधेन। अब खेल समाचार।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीसँगको दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ। बुधबार सम्पन्न खेलमा नेपाल 4 विकेटले पराजित भएको हो। नेपालले दिएको 107 रनको लक्ष्य श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीले अन्तिम बल बाँकी रहँदा 6 विकेटको क्षतिमा पूरा गर्यो। नेपालकी पूजा महतो, रुबिना छेत्री, कविता जोशी, इन्दु वर्मा र सबनम राईले समान 1-1 विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन। पहिलो अभ्यास खेलमा नेपाल 33 रनले पराजित भएको थियो। स्पेन युरोकप 2024को फाइनल प्रवेश गरेको छ। म्युनिकमा मंगलबार राति भएको पहिलो सेमी फाइनलमा फ्रान्समाथि 2-1 पुनरागमन जित दर्ता गर्दै स्पेन 12 वर्षपछि युरोकपको फाइनल पुग्न सफल भएको हो। खेलको 9 मिनटमा कप्तान केलियन एम्बापेले दिएको पासमा मुआनीले हेडर मार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए पनि उक्त अग्रता भने धेरै बेर टिक्न सकेन। 21 मिनटमा एमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काएका थिए। त्यसको 4 मिनटमै ओल्मोले गोल गर्दै स्पेनलाई 2-1 अग्रता दिलाए। बाँकी समय थप गोल हुन सकेन र स्पेन फाइनल पुग्न सफल भयो। स्पेन 2012 पहिलो पटक युरो उपाधिको खोजीमा छ। त्यस वखत स्पेनले इटालीलाई 4-0 गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो। साबिक विजेता अर्जेन्टिना कोपा अमेरिका 2024को फाइनल प्रवेश गरेको छ। बुधबार बिहान न्यू जर्सीमा सम्पन्न भएको कोपा अमेरिकाको पहिलो सेमी फाइनल खेलमा अर्जेन्टिनाले क्यानाडालाई 2-1 गोलले पराजित गर्दै आफ्नो फाइनल यात्रा पक्का गरेको हो। पहिलो हाफको 23 मिनटमा जुलियन अल्बारेजले रोड्रिगो डे पाओलको पासमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। पहिलो हाफ 1-0 अगाडि रहेको अर्जेन्टिनाले दोस्रो हाफको 51 मिनटमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फर्नान्डेजको पासमा दोस्रो गोल गर्दै फाइनल यात्रा पक्का बनाएका हुन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा र कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 25.5 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 9.4 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 27.6 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 18.1 मिलीमिटर। पोखराको अधिकतम तापक्रम 28.6 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 143.9 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 34.4 डिग्री सेल्सियस, न्यूनतम 25.4 डिग्री सेल्सियस। दिपालको अधिकतम तापक्रम 35.7 डिग्री सेल्सियस, न्यूनतम 25.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिन असार 28 गते शुक्रबार बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई नेकपा माओवादी केन्द्रको निर्देशन। असार 28 गते प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई नेकपा एमालेको व्हिप। बाढ़ी पहिरो लगायतको विपदमा पनि मानवीय र भौतिक क्षति भएको घटनाप्रति नेपाली कंग्रेसद्वारा दुःख व्यक्त। चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा मुलुकको आर्थिक तथा वित्तीय सूचक सकारात्मक रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्क। र इजरायली सेनाले गाजाको दक्षिणी क्षेत्रको एउटा विद्यालयमा गरेको आक्रमणमा पनि कम्तीमा 29 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।